यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मन्त्री परिषद विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै संसदको कार्यवाहीलाई थप प्रभावकारी बनाउने बारे प्रधानमन्त्री र सभामुखबीच छलफल। राजनीति, समाज र जनताप्रतिको सेवाभावले प्रेरित हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। कोरोना संक्रमण फेरि बढ़न थाल्यो। हिजो एकै दिन 69 जनामा कोरोना पुष्टि। वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न भोलिदेखि निशुल्क टेलिमेडिसिन सेवा सञ्चालन हुने र अमेरिकाको टेनेसी राज्यस्थित एउटा प्राथमिक विद्यालयमा गोली प्रहार हुँदा 6 बालबालिकाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। मन्त्री परिषद विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्दैछ। हिजो माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीचको भेटमा गठबन्धनको बैठक आज बोलाउने बारे सहमति भएको थियो। आज दिउँसो 4 बजे बोलाइएको बैठकबाट मन्त्री परिषद विस्तारको टुंगो लगाउने तयारी रहेको बुझिएको छ। दोस्रो पटक संसदमा विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले चैत्र 10 गतेसम्ममा मन्त्री परिषद विस्तार हुने बताउनु भएको थियो। तर सत्ता गठबन्धनका दलबीच सहमति जुट्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ। सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि मात्रै मन्त्री परिषद विस्तार गर्ने भनिए पनि न्यूनतम साझा कार्यक्रमका लागि केही समय लाग्ने देखिएकाले पहिले मन्त्री परिषद विस्तार गर्ने सहमति जुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संघीय संसदको काम कार्यवाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरे बीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलमा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढ़ाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अघि बढ़ाउने तथा संघीयता कार्यान्वयनसँगै बाँकी रहेका अन्य विधेयक, ऐन कानूनको संशोधन लगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति, समाज र जनताप्रतिको सेवाभावले प्रेरित हुनुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री स्वर्गीय नवीन्द्र राज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँमा हिजो उहाँको शालिग अनावरण गर्नुहुँदै राष्ट्रपति पौडेलले स्वर्गीय जोशीलाई आफूले जनतासँग निकटतम सम्बन्ध राख्ने र जनताका सुख दुःख बुझ्ने व्यक्तित्वका रूपमा चिनेको बताउनुभयो। कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले स्वर्गीय जोशी आदर्शको राजनीति गर्ने व्यक्ति हुनुहुन्थ्यो भन्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन नदिन सबै विरोधी शक्ति एकजुट भएको आरोप लगाउनु भएको छ। एमाले देशको पक्षमा काम गर्दै आएको र जनतालाई थप अधिकार सम्पन्न बनाउन एमाले लागि परे पनि एमालेलाई सरकारबाट बाहिरिन बाध्य पारिएको उहाँले बताउनुभयो। गुल्मीको सदरमुकाम तमघासमा मिशन ग्रासरूट अभियान अन्तर्गत पार्टी सुदृढीकरण एवं विस्तार अभियान को प्रशिक्षण कार्यक्रमलाई हिजो सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले शिक्षा, स्वास्थ्य लगायतका विभिन्न भौतिक संरचना निर्माणका लागि एमाले नै सरकारमा जानुपर्ने बताउनुभयो। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सारिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले आजका लागि बोलाइएको बैठक बिहिबार बिहान 11 बजेसम्मका लागि सारिएको बताउनुभयो। बिहिबार बिहान 11 बजे बोलाइएको बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी र सदस्यलाई निर्देशन अनुसार बोलाइएको उहाँले बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरस्थित सदर चिड़ियाखानाको अवलोकन गर्नुभएको छ। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले चिड़ियाखानाको व्यवस्थापन गर्ने जिम्मा सरकारमा प्राप्त भएपछि थप आकर्षक र घुम्न योग्य बनेको प्रतिक्रिया दिनुभयो। हाल चिड़ियाखानामा 110 प्रजातिका 1068 जीवजन्तु रहेको चिड़ियाखाना समितिले जनाएको छ। एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले एमाले अहिलेै सरकार ढाल्ने र बनाउने पक्षमा नरहेको बताउनु भएको छ। प्रेस चौतारी अछामले साफे बगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमाले अहिले गाउँ गाउँमा रहेका आफ्ना कार्यकर्ताहरूसँग केन्द्रित भएको बताउनुभयो। प्रतिपक्षमा बसेर एमाले सरकारका गलत काममा खबरदारी गर्ने उहाँको भनाई थियो। शून्यमा झरेको कोरोना संक्रमण फेरि बढ़न थालेको छ। हिजो एकै दिन 69 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार 16 र बिहिबार 17 जनामा कोरोना पुष्टि भएको थियो। गत बुधबार 1387 जनामा परीक्षण गरिँदा संक्रमण दर शून्य रहेको थियो। कोरोना संक्रमण बढ़न थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ। मन्त्रालयले खोप लगाउन बाँकी रहेकाहरूलाई खोप लगाउन पनि आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले कोरोनाका जुनसुकै भेरिएण्ट आए पनि संक्रमणको जोखिम कम गर्न जनस्वास्थ्यका मापदण्ड अपनाउनु पर्ने बताउनुभयो। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले विकास र समृद्धिको यात्रालाई तीव्रता दिएर गुणात्मक फड्गो मार्नुपर्ने बताउनु भएको छ। मन्त्रालय सम्हालेपछिको 3 महिनामा सम्पन्न भएका कामका बारेमा जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले समृद्धिलाई मुख्य गन्तव्य मानेर आफूहरू खटिरहेको बताउनुभयो। आफूले मन्त्रालय सम्हालेपछि यस क्षेत्रको सुधारका लागि विभिन्न 3 कार्यदल गठन गरेको र ती कार्यदलले अहिले काम गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो। उप प्रधानमन्त्री श्रेष्ठले पूर्वाधार विकास प्रणालीमा सुधार, सुशासनमा सुधार र यातायात सुधार कार्यदल गठन गरी सोमा काम भइरहेको बताउनुभयो। उहाँले मन्त्रालयसँग सम्बन्धित सेवा प्रवाहका अन्य कामहरूलाई पनि तीव्रता दिएको र जनतालाई छिटो छरितो सेवा दिने सन्दर्भमा काम भइरहेको बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी निकायका वेबसाइटहरूमा रहेका पुराना वेब पेजका सामग्री र लिंक हटाउन निर्देश गरेको छ। कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका पुराना डाटाहरू नयाँ साइटमा स्थानान्तरण नगरेका कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अत्यधिक जोखिम बढ़ेकाले ती लिंक एवं फाइलहरू तत्काल हटाउन निर्देश गरिएको छ। नयाँ वेब पेज बनाउँदा पुराना वेब पेजका फाइल डाटाबेस लगायतका सामग्रीहरू स्वत स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरिएकाले निर्देशन दिनु परेको प्रधानमन्त्रीका आईटी विज्ञ प्रकाश रायमाझीले बताउनुभयो। सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि चैत्र 15 गतेदेखि निशुल्क टेलिमेडिसिन सेवा शुरू गर्ने भएको छ। सेवा मार्फत विदेशी भूमिमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या सम्बोधन गर्न आवश्यकता अनुसार समयमै सल्लाह सुझाव र परामर्श उपलब्ध गराउने योजना रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ। टेलिमेडिसिन सेवा भोलि बुधबार बिहान 10 बजे शुरू हुनेछ। सार्वजनिक विदाका दिन बाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने बोर्डका प्रवक्ता राजन पौडेलले जानकारी दिनुभयो। सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताउनु भएको छ। नेपाल नेत्रज्योति संघको 45 स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले संघ प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सम्बद्ध निकायहरूलाई सुझाव दिनुभयो। उहाँले शहरीकरण र प्रकृतिमा आइपरेका प्रतिकूल परिवर्तनले आँखाका समस्याहरू बढ़ाएको र दृष्टिविहीनता घटाउन भूमिका प्रभावकारी ढंगले अघि बढ़ाउनु आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्दले आर्थिक अभाव र पहुँचबाट टाढा रहेका नागरिकलाई विभिन्न कार्यक्रम मार्फत आँखा सम्बन्धी उपचार निशुल्क रूपमा उपलब्ध गराउँदै आएको बताउनुभयो। नेत्रज्योति संघले 27 आँखा अस्पताल, 150 भन्दा बढ़ी आँखा उपचार केन्द्र तथा 44 जिल्ला शाखा मार्फत सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। संघले विद्यालय आँखा जाँच कार्यक्रम मार्फत सन् 2018 सन् 2022 10 लाख भन्दा बढ़ी विद्यार्थीको आँखा परीक्षण गरिएको र 550 विद्यार्थीको निशुल्क शल्यक्रिया गरेको पनि जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले रंगमंच छरिएर रहेका विश्व समुदायलाई जोड़ने प्रभावकारी माध्यम रहेको बताउनु भएको छ। 62 विश्व रंगमंच दिवसका अवसरमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले मित्र राष्ट्रहरूसँग भावनात्मक सम्बन्ध निर्माण गर्ने भरपर्दो पुलका रूपमा पनि रंगमंच रहेको बताउनुभयो। पर्यटन मन्त्री किराँतीले रंगमंचले पर्यटनसँग जोड़ेर विकास र उन्नयनमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने सुझाव पनि दिनुभयो। सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको कञ्चनपुरको बेलौरी कलुवापुर बंकलाइन बोर्डर सड़क खण्ड कालोपत्रेको काममा ढिलाइ भएको छ, जसका कारणले स्थानीयले शास्ति बिहोरिरहेका छन्। कञ्चनपुरबाट हरिश चन्द्र बागको यो रिपोर्ट।
विक्रम सम्बत 2034 सालतिर कञ्चनपुरको कल्वापुरदेखि दक्षिण भारतको खजुरिया पुरनपुर सब हाइवेसँग मिलान हुने गरी 40 किलोमिटर सड़कको सर्भे डिजाइन गरिएको थियो। नेपालभित्र मात्रै पनि बेलौरीदेखि कल्वापुरसम्म 31 किलोमिटर सड़क खण्ड सर्भे भएको थियो। इतिहासविद कञ्चनपुरको बेलौरीका केशवराज जोशी।
बेलौरी कल्वापुर सहायक राजमार्ग अत्यन्त महत्वको सहायक राजमार्ग हो। कैलाली कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी भएर निकासी पैठारीको लागि मुख्य भन्सार छोएर भारततिरको खजुरिया पुरनपुर सब हाइवेसित जोडिएको बाटो हो।
कालो पत्रेका लागि ठेक्का भएको पनि 6.5 वर्ष बितिसक्यो, तर निर्माण कम्पनीले कालो पत्रेको काम पूरा गरेन। नेपाल भारत जोड्ने बहुप्रतिष्ठित सहायक मार्गका रूपमा हेरिएको यो सड़क स्तरोन्नति नहुँदा यहाँका नागरिक मात्र होइन व्यापारिक गतिविधि पनि प्रभावित बन्न पुगेको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदको भनाइ छ।
यो बाटो चाहिँ खुल्यो भने हाम्रा 7 वटा पहाड़ी जिल्लाहरूको लागि पनि एकदम सुगम, सजिलो र सस्तो मार्गको रूपमा यो बाटो र यो नाका चाहिँ हुने थियो। जसरी आज बैलालीबाट फिक्स समयमा मात्रै नाका खुल्ने गर्छ साँझ र बिहान, तर यो जुनसुकै समय पनि छोटो दूरीमा भारतको राम्रो शहरहरूमा यहाँबाट चाहिँ आवाजावत गर्न सजिलो थियो।
नेपाल सरकारले ठेक्का लगाएको उक्त सड़क आयोजना देश संघीय संरचनामा गइसकेपछि प्रदेश सरकार मातहत आयो। बेलौरी कल्वापुर सड़क खण्डमा बंक नाइल बोर्डर सड़क खण्ड समेत जोडेर प्रदेश सरकारले आफ्नो गौरवको योजनामा राखेको छ। यी दुवै सड़क खण्ड निर्माणका लागि सन्तोषी थेगिम जेभीलाई नै ठेक्का दिइएको थियो। पुरानो डीपीआर अनुसार निर्माण कम्पनीले 5.5 मिटर चौडाईमा केही सड़क खण्ड कालोपत्रे गरे पनि ठूला मालवाहक तथा सवारी साधन आवत जावत गर्न समेत कठिनाई भोग्नु परेको छ। सुदूर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्ट।
कल्वापुर बेलौरीको रोडलाई 4 लाइनको अब हामीले एक पनि डीपीआर बनाएर यसलाई पनि प्रक्रियामा अगाडि बढाउने।
बेलौरी कल्वापुर सड़क खण्ड अन्तर्गत पूर्व पश्चिम राजमार्गदेखि दक्षिणतर्फ करिब 2.5 किलोमिटर सड़क खण्ड पूर्वाधार विकास कार्यालयले चौडा बनाउने जनाएको छ भने चान्देवदेखि कालागौड़ी पुलसम्म करिब 5 किलोमिटर सड़क शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकोले आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै निकुञ्जले कालोपत्रे गर्न दिएको छैन। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14## गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मिथिलाञ्चल सहितका तराई मधेसका विभिन्न जिल्लाहरूमा श्रद्धा भक्तिपूर्वक चैती छठ पर्व मनाइएको छ। चैत्र शुक्ल पक्ष चतुर्थी तिथिबाट नहाए खाए गरी गत शनिबार शुरू भएको चैती छठको दोस्रो दिन खरना तथा षष्ठी तिथिका दिन अस्ताउन लागेको भगवान सूर्यलाई प्रथम अर्घ हिजो साँझ दिइएको छ। आज चैत्र सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यको दोस्रो अर्घ दिएपछि चैते छठ विधिवत समापन गरिएको छ। पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 5 भेडी गाउँमा व्यवारिसे अवस्थामा फेला पारिएको 9 वटा बमलाई हिजो नेपाली सेनाको निष्क्रिय टोलीले निष्क्रिय पारेको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले कावासुती 1 मा रहेको नेपाली सेनाको 2 नम्बर 1 तथा पर्यावरण सुरक्षा गण हात्तीखोरको टोलीले बम निष्क्रिय पारेको जानकारी दिनुभयो। प्रहरी प्रमुख तिवारीले नेपाली सेनाको बम डिस्पोजल टोलीले फेला पारेका विभिन्न बम गोला निष्क्रिय पारिएको बताउनुभयो। क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दाको अन्तिम सुनवाईका लागि हिजोका लागि तोकिएको पेशी स्थगित भएको छ। नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीपका कानून व्यवसायीले मुद्दाको सुनवाई स्थगित गर्न निवेदन दिएपछि सुनवाई स्थगित भएको हो। क्रिकेटर सन्दीप विरूद्धको मुद्दामा अन्तिम सुनवाई गर्न काठमाडौँ जिल्ला अदालतले न्यायाधीश माधव प्रसाद घिमिरेको इजलासमा पेशी तोकेको थियो। भोजपुरको जनोदय माध्यमिक विद्यालयले विद्यार्थीको व्यवहारिक सिकाइमा जोड़ दिँदै आएको छ। भोजपुरबाट गणेश विष्टको रिपोर्ट।
भोजपुरको टेम्के मयू गाउँपालिका 6 कोटमा रहेको जनोदय माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई अभ्यासमूलक सिकाइमा जोड़ दिएको छ। विद्यार्थीहरूलाई अध्ययन अवलोकनसँगै स्थलमै सिक्ने अवसर दिन यस्तो विधि अपनाइएको हो। विभिन्न ठाउँको अध्ययन अवलोकन गरेर सिक्न पाउँदा विद्यार्थीहरू खुशी भएका छन्। विद्यार्थी सुदीप शर्माकार र साङनेङमा राई।
यसबाट धेरै फाइदा हुँदो रहेछ। हामीले औपचारिक रूपमा शिक्षा प्राप्त गर्नुभन्दा पनि हामीले अनौपचारिकमा प्रयोगत्मक तरिकाले कुनै पनि कुरालाई सिकेर भन्दा पनि त्यसलाई प्रयोग गरेर हामीले स्पष्ट रूपमा जानिने रहेछ।
वन गइसकेपछि धेरै कुरा सिकिने रहेछ, बाहिरको कुरा त्यहाँ कृषिको हेरिम सबै कुरा हेरिम होइन, धेरै कुरा सिक्यो नि त हामीले।
विद्यार्थीको सिकाइमा विभिन्न पद्धतिलाई अनुसरण गरेर उपलब्धिमूलक बनाउन विद्यालयले काम गरिरहेको जनाइएको छ। पाठ्य पुस्तकको सैद्धान्तिक विषयलाई व्यावहारिक सिकाइका लागि शैक्षिक भ्रमणको आयोजना गरिएको विद्यालयले जनाएको छ। खसखन्तो शैक्षिक स्तरलाई सुधार गर्दै नमूना विद्यालयको रूपमा स्थापित गर्न थप टेवा पुग्ने विद्यालयको भनाइ छ। विद्यालयका प्रधानाध्यापक अरूण कुमार चौधरी:
विद्यार्थी स्कुल भित्रै हुँदाखेरि धेरै कुरा बाहिरी ज्ञान हुँदैन, बाहिर गएपछि बाहिरको वातावरण, बाहिरको अब ठाउँको अवलोकन गरेर त्यहाँको बारेमा विद्यार्थीहरूले आफ्नो सिपहरूलाई अगाडि बढाउन सकिन्छ, लेख्ने सिपहरू अगाडि बढ्छ उनीहरूको।
विद्यालयले शैक्षिक भ्रमण मार्फत कक्षा 11-12 विद्यार्थीलाई खोटाङको दिक्तेलमा रहेको जनजागृति माध्यमिक विद्यालयले अवलम्बन गरेको सिकाइ पद्धतिको विषयमा विद्यार्थीलाई जानकारी दिएको हो। जुन विद्यालयका विद्यार्थीहरूले बिना शिक्षकको अवधारणा अनुसार अभ्यासबाट नै सिकाइ गर्दै आएका छन्। जनजागृति माध्यमिक विद्यालयका शिक्षक सूर्य राई:
वर्तमान शिक्षा उत्पादक देखियो, जसले गर्दाखेरि आगामी पुस्ताहरूलाई सुधार्नको निम्ति शिक्षाबाटै शुरू गर्नुपर्छ भनेर, नेपालको आर्थिक विकासको लागि, समग्र आर्थिक समृद्धिको लागि चाहिँ शैक्षिक रूपान्तरण गर्नुपर्छ भन्ने अभियान शुरू गरिरहेको छौ।
विद्यार्थीलाई अध्ययन अवलोकन तथा अभ्यासमूलक सिकाइमा जोड़ दिएमा सिकाइ उपलब्धिमा वृद्धि हुने वडा कार्यालयले जनाएको छ। सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारमा वडा कार्यालयले सहयोग गरिरहेको जनाएको छ। टेम्के मयू गाउँपालिका 6 कोटका वडाध्यक्ष सूर्य प्रसाद नेपाल:
शैक्षिक क्षेत्रमा वडाका योजनाहरू भनेको विद्यालयहरूलाई शैक्षिक सुधारमा वृद्धि गर्ने र व्यवहारिक शिक्षाहरूमा बढी लगानी गरेर विद्यार्थीलाई आकर्षित गराउने भन्ने खाले योजनाहरू पनि हामीले तयारी गरिरहेका छौँ।
पाठ्य पुस्तकमा रहेको विषय वस्तु मात्र नभएर विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानको आवश्यकता पनि पर्दछ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
रेडियो नेपालको 73 वार्षिकोत्सवका अवसरमा रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा हिजो हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगिताको उद्घाटन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रतियोगिताबाट कर्मचारीको सृजनशीलता वृद्धि हुने बताउनुभयो। प्रतियोगितामा समाचार महाशाखा क प्रथम, आर्थिक महाशाखा द्वितीय र प्रशासन महाशाखा तृतीय भएका छन्। विजेतालाई चैत 20 गते रेडियो नेपालको 73 वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिनेछ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको टेनेसी राज्यको नासभिल शहरको एउटा प्राथमिक विद्यालयमा गोली प्रहार हुँदा 6 बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा 3 बालबालिका रहेका छन्। प्रिस्कूलदेखि 6 कक्षासम्मका करिब 200 विद्यार्थीहरू रहेको एउटा निजी विद्यालयमा गोली हानिएको हो। गोली लागेर घाइते भएका बालबालिकाको अस्पतालमा मृत्यु भएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। गोली प्रहार गर्ने करिब 28 वर्षीय एकजना महिलालाई प्रहरीले कार्यवाही गरेको र कार्यवाहीमा ती महिलाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अफगानिस्तानमा एउटा सुरक्षा चौकी नजिकै हिजो भएको आत्मघाती आक्रमणमा कम्तीमा 6 सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणमा 3 तालिबानी सुरक्षा बलका कर्मचारी सहित धेरै घाइते भएका छन्। इजरायलका राष्ट्रपति आइज्याक हर्जोकले सरकारको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आह्वान गर्नुभएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना रक्षा मन्त्रीलाई बर्खास्त गरेको एक दिनपछि तेल अबीबमा रातारात ठूलो प्रदर्शनहरू भएपछि राष्ट्रपतिले ट्वीटर मार्फत त्यस्तो आह्वान गर्नुभएको हो। म्यानमारको सैन्य सरकारका प्रमुख मिन ओङ ह्याङले सरकार विरोधी गतिविधिलाई आतंकको संज्ञा दिनुहुँदै त्यस्ता गतिविधिहरू भए कार्यवाही गरिने चेतावनी दिनुभएको छ। सेना प्रमुखले म्यानमारमा मानवाधिकारको अवस्थाबारे प्रश्न उठाउने देशहरूलाई पनि आतंककारीका मतियार भएको आरोप लगाउनु भएको छ। वार्षिक सैन्य परेडका कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सेना प्रमुखले देशमा निर्वाचन हुने र निर्वाचित पक्षलाई सत्ता हस्तान्तरण समय आएपछि गरिने बताउनु भएको छ। अब आर्थिक समाचार।
सरकारले मुलुकका सबै मालपोत कार्यालयहरूलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ। मालपोत कार्यालयहरूमा लागू भएको भू राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहज रूपमा सेवा पाउने तथा अभिलेख प्रणाली समेत व्यवस्थित हुने भएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले विद्युतीय प्रणालीमा आबद्ध नभएका कार्यालयहरूलाई वैशाख 2 र आगामी असार मसान्तसम्म गरी 2 चरणमा आबद्ध गर्ने काम सम्पन्न गर्न निर्देशन दिइसकेको जानकारी जानकारी दिनुभयो। भूमि व्यवस्थापन विभागका महानिर्देशक पद्मनिधि सोतीले सबै कार्यालयले विद्युतीय सूचना प्रणालीको प्रयोग गरी सेवा प्रवाहलाई चुस्त र सदाचारयुक्त बनाउन प्रयास भइरहेको बताउनुभयो। बैंकमा जग्गा रोक्का राख्ने प्रणाली पनि अब अनलाइनबाटै हुने व्यवस्था गरिएको छ। विभागले यसअघि मेगा ब्याङ्कसँग त्यस्तो सम्झौता गरेकोमा अब प्राइम ब्याङ्क, कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य ब्याङ्क र अरू ब्याङ्कसँग पनि सो प्रणालीमा आबद्ध हुँदै जाने विभागले जनाएको छ। नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुई दिने महिला नेतृत्व शिखर सम्मेलन आठ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। वित्तीय क्षेत्रमा महिलाको पहुँच बढ़ाउँदै महिलाहरूलाई आत्मनिर्भर बनाउने तर्फ नीतिगत व्यवस्था हुनुपर्ने र भएका नीतिहरूको प्रभावकारी कार्यान्वयनमा सम्मेलनले जोड़ दिएको छ। विश्वव्यापी व्यापार, प्रत्यक्ष विदेशी लगानी र अन्तर क्षेत्रीय सम्बन्ध र नेटवर्कहरूमा महिलाहरूलाई वित्तीय र डिजिटल साक्षरतामा थप पहुँच पुर्याउनु आवश्यक भएको सुझाव समेत सम्मेलनले दिएको छ। महिलाको स्वतन्त्रता वित्तीय पहुँचसँग जोड़िएको ठहर गर्दै सम्मेलनले महिला उद्यमीहरूले आफ्नो ज्ञान र सिपलाई अनुकूलन गर्न सक्ने सुनिश्चित गर्न कर्जाको थ्रेस होल्ड बढ़ाउनु पर्ने सुझाव घोषणा पत्र मार्फत सरकारलाई दिएको छ। सम्मेलनको अन्तिम दिन जारी गरिएको घोषणा पत्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डाक्टर तय नारायण गेउली र राष्ट्रिय योजना आयोगका सहसचिव बाबुराम सुवेदीलाई सरकारका प्रतिनिधिको रूपमा घोषणा पत्र हस्तान्तरण गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमलाई स्पष्टीकरण सोधेको छ। निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो। क्यानका महानिर्देशक प्रदीप अधिकारीले निगमले नियमित उडानका लागि मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष समयमै आवश्यक कागजात नबुझाउँदा उडानको अनुमति नपाएको जानकारी दिनुभयो। निगमले नियमित उडानको अनुमति नपाएपछि अहिले क्यान समक्ष चार्टर उडानका लागि अनुमति माग गरेको छ। निगमका प्रवक्ता अर्चना खड्काले मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष मार्च 28 उडान अनुमति माग गरेको र प्रक्रियामै रहेकोले अनुमति प्राप्त भइ नसकेको बताउनुभयो। 24 फूलजन्य मेला फ्लोरा एक्सपो यही चैत्र 17 गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ। चैत 20 गतेसम्म काठमाडौँको भिरकुटी मण्डपमा आयोजना हुने फ्लोरा एक्सपो नेपालमा पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्धनका लागि गर्न लागि फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक शिव बहादुर खड्काले जानकारी दिनुभयो। मेलामा व्यावसायिक स्टल सहित 80 स्टल रहनेछन् भने आलंकारिक बोट बिरूवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल लगायतका सामग्रीहरूको प्रदर्शनी तथा बिक्री कक्षहरू रहनेछन्।
पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनौटको पहिलो चरणमा नेपालले भियतनामसँग मात्र खेल्ने भएको छ। प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र खेल्ने भएको हो। समूह सीमा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको थियो, तर यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। त्रिपुरेश्वर स्थित दत्र रंगशालामा नेपालले भियतनामसँग दुई खेल खेल्नेछ। नेपालले चैत 22 र 25 गते भियतनामसँग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल साँझ 6 शुरू हुनेछ। छनौटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन्। छनौटका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार 33 सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन्। ललितपुर मेयर्स कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगितामा ललितपुर मेयर्स 11 आयोजक ललितपुर प्रतियोगिताबाट बाहिरिएको छ। त्यो मैदान किर्तिपुरमा भएको खेलमा मधेसले ललितपुरलाई एक विकेटले पराजित गरेको हो। ललितपुरले दिएको 97 रनको लक्ष्य मधेसले 19 ओभर 2 बलमा 9 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स 11 20 ओभरमा 5 विकेट गुमाएर 96 रन बनाएको थियो। जितसँगै मधेसले पहिलो जितका साथ चौथो स्थानमा रहँदा कमजोर रूपमा फाइनल सम्भावना झिनो रूपमा कायम रहेको छ। अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई कोशी प्रदेशले 9 विकेटले हराएको छ। जितका लागि पाएको 83 रनको लक्ष्य कोशीले 15.3 ओभरमा 1 विकेटको क्षतिमा पूरा गर्यो। त्यसअघि त्रिवेणी मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको सुदूरपश्चिम 18.5 ओभरमा 82 रनमा अल आउट भएको थियो। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा चैत 9 गतेदेखि शुरू भएको प्रतियोगितामा 5 टोलीको सहभागिता रहेको छ।
अब मौसम। आज पहाड़ी भागमा आंशिकदेखि सामान्यले बढ़िरही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै अन्य पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.1 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:59 भयो भने सूर्यास्त भरे साँझ 6:19 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। मन्त्री परिषद विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै संसदको कार्यवाहीलाई थप प्रभावकारी बनाउने बारे प्रधानमन्त्री र सभामुखबीच छलफल। राजनीति समाज र जनताप्रतिको सेवाभावले प्रेरित हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। कोरोना संक्रमण फेरि बढ़न थाल्यो। हिजो एकै दिन 69 जनामा कोरोना पुष्टि। वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न भोलिदेखि निशुल्क टेलिमेडिसिन सेवा सञ्चालन हुने र अमेरिकाको टेनेसी राज्यस्थित एउटा प्राथमिक विद्यालयमा गोली प्रहार हुँदा बाल बालिका सहित 6 जनाको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।